लेकिन ये वो मर्जाए तकलीफ थे कि जो साहिब रिसाला थे, जो मर्जाए तकलीफ थे। हमें इस बात पे फख्र हासिल है कि हमारे मराजे ने कुर्बानियां दी हैं, हमारे उलमा ने कुर्बानियां दी हैं। आप देखेंगे कि दूसरे मसालिक और मकातिब फिक्र में ऐसे उलमा की कमी मिलेगी। कहतुर रिजाल है हर मसलक में, लेकिन हमारे यहाँ कहतुर रिजाल नहीं है, बल्कि हमारी कौम का हर फर्द अपनी जगह पर रुजुल है। उसकी वजह यही है कि हमारे पास अइम्मा अलैहिस्सलाम है, एक ऐसा साचा है कि उस साचे में धर धर कर कभी शहीद अव्वल निकलते हैं, कभी शहीद सानी निकलते हैं, कभी शहीद सानिस आते हैं, कभी अल्लामा हिल्ली पैदा होते हैं, कभी 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 ख्वाजा तूसी पैदा होते हैं, और कभी शेर तूसी, शेर मुफीद, शेर सदूक पैदा होते हैं। ऐसे हजार हाँ हजार उलमा हमारे पास मौजूद है। लेकिन आप अखबार में देखते हैं कि मुल्ला उमर के नाम से और कोई मुल्ला के नाम से आपको पटके वाले लोग मिलते जरूर हैं, लेकिन वो दहशत फैलाते हैं, लोगों का कत्ल करते हैं, लोगों का माल असबाब लूटते हैं। लेकिन हमारे वो उलमा हैं कि जिन्होंने खुद अपनी कुर्बानियां दी हैं, अपनी शहादत का नजराना पेश किया है, खुद जिंदानों में गए हैं और खुद जिंदानों की सहूलतों को झेला है। तो कितना फर्क है मकातिब में, इस फर्क को महसूस करने की जरूरत है और नाज करने की जरूरत है और इस नक्श कदम को अपनाने की जरूरत है। ये मिसालें, ये तमसीलें किसी और मकतबे फिक्र में आपको नहीं मिलेगी जो हमारे यहाँ पढ़ी जाती है। अगर ज़ैनब भी है तो हमारे पास है, हुसैन भी है तो हमारे पास है, इमाम अली और रज़ा भी है तो हमारे पास है, और शहजादी मासूमा भी है तो हमारे यहाँ है। इन्हीं मिसालें जब आगे बढ़ती हैं और उनके गुलामों तक पहुँचती है, तब बाबर सर भी वक्त पाए जाते हैं और आमिना बिल्कुल खुदा भी पैदा होता है। उलमा की अजमत नबी करीम से मरवी रिवायत जो मैंने आपके सामने पेश किया कि मिजाजुल उलमा अफ़ज़ल मिन दिमा शहदा, के उलमा के कलम की जो रोशनाई है, सियाही में नहीं कहूंगा रोशनाई, वो शहीदों के खून से अफ़ज़ल है। जब आप मौज़ू ही को नहीं समझेंगे तो अफ़ज़ल को क्या समझेंगे। जब तक खून शहीद की अजमत वादे नहीं होगी, उलमा के कलम की रोशनाई की अहमियत भी वादे नहीं होगी। खून शहीद कितनी अहमियत रखता है, शहीद का खून बुनियादों बुनियाद के पत्थर की तरह होता है कि वो खून जब इमारत की बुनियाद में पहुंचता है तो वो दीवारें बुलंद, उसके मीनारे बुलंद होते हैं, वरना वो इमारत खोखली होती है। जिस इमारत की बुनियाद में शहीदों का लहू नहीं होता, शहीदों की शहीदों के खून से जो बुनियाद बनती है, उस बुनियाद को कोई भी नहीं गिरा सकता, दुनिया की कोई भी ताकत उस दीवार को नहीं गिरा सकती, उस इमारत को नहीं गिरा सकती, उन मीनारों को नहीं गिरा सकती जिसकी बुनियाद में शहीदों का खून है। आज आप देखें इस्लामी जमहूरिया ईरान के खिलाफ पूरी दुनिया की ताकतें, शर्क और गर्ब की ताकतें मिलकर भी मुमलिकत इस्लामिया की बुनियादों को नहीं हिला सके और इसकी दीवारों में दरार नहीं डाल सके, इसके मीनारों को मुनहदिम नहीं कर सके। सिर्फ 30 साल के अरसे में शर्क और गर्ब मुनहद हो गए, ताकत पूरी लगाकर पाश पाश हो गए। पहले शर्फ पाश पाश हुआ, उसके बाद आज गर्व की सजियां उड़ रही है, अपनी पूरी ताकत झोंक दी, सारी ताकत और सारी कुवत ختم ہو گئی، رشیا بکھر گیا تاش کے پتوں کے طرح، اور خزاں آ گئی رشیا میں، اور سارے کے سارے ممالک بکھر گئے، تاشکند، بخارا، تاجکستان، قزاقستان، سب کچھ بکھر گیا، اور اس وقت نام و نشان بھی کمیونزم کا باقی نہیں رہا. اس کی وجہ یہی ہے کہ ایران سے ٹکرانے کی، ایران سے نہیں بلکہ در حقیقت اسلام سے، ایران میں اسلام کا احیاء ہوا ہے. ایران کی مخالفت ایک ملک کی مخالفت نہیں ہے بلکہ وہاں پیدا شدہ جو فکر اسلام ناب محمدی، جس کا ذکر امام خمینی کرتے ہیں کہ یہاں اسلام کو زندہ کیا جا رہا ہے، یعنی احیاء افکار محمدی، اس خالص ترین اسلام، وہ اسلام، وہ کنواں جس پہ 14 صدیوں سے پتھر ڈالے جا رہے تھے اور آب زلال کو چھپا دیا گیا تھا کنویں کے اندر، اور غلاظتیں ڈال دی گئی تھی، مختلف افکار، مختلف اقوال اور مختلف نظریات کی، اور اسلام کا وہ آب زلال اور وہ چشم شیریں جو پھس گیا تھا، جس پر جو ہے منو کچرا ڈال دیا گیا تھا، اس کو صاف کیا، اتنا فلٹر کیا کہ آخر میں ایک ایسا شفاف چشمہ ابلنے لگا کہ جس کو پینے کے لیے کبھی غرب سے لوگ آنے لگے، کبھی شرق سے لوگ آنے لگے، اور سب نے یہی کہا کہ یہ جو پانی کا مزہ ہے ایسا ہم نے کبھی بھی نہیں پیا، اس سے تو حیات ملتی ہے، اس سے تو زندگی ملتی ہے. اور جتنے علوم و افکار دنیا نے پیش کیے وہ انہی کے لیے وزارت سر بن گیا، وہ ان کا علم انہی پر لے کے ڈوب گیا، اور وہ چاندی کے محل بنا کر اسی میں ان کا دم پھٹنے لگا، ان کے افکار اور ان کے نظریات کے وہ خود اب شکار بن گئے، سیاد خود اپنی ہی جان میں پھنس گیا، جتنا علم آگے بڑھا اتنے ہی یہ ڈوبتے چلے گئے، علم ان کے اوپر سوار ہو گیا اور یہ گدھے کی طرح ہو گئے کہ علم ان کے پشت پر لاد دیا گیا اور یہ علم کے بوجھ تلے دب کے رہ گئے. لیکن جو احیاء فکر محمدی ہوئی تو ایسے علماء کام میں آئے کہ جنہوں نے دنیا کو فکر دینا شروع کی، یہ جب فکر کے چشمے پھوٹنے لگے تو اب نہ یورپ کے اندر طاقت تھی کہ اس کا مقابلہ کر سکے، اور آج جو آج اخبارات میں دیکھ رہے ہیں یہ ایک شاندار صفحہ ہے ہماری کہ یورپ مجبور ہو جاتا ہے، غرب مجبور ہو جاتا ہے، امریکہ جیسی طاقت اپنے پرنے ٹیک دیتی ہے. اگر یہی شرائط کو ماننا تھا تو 10 سال پہلے کیوں نہیں مان لیا؟ اس کا مطلب یہ ہے کہ آج وہ ہر چیز کو ماننے کے لیے تیار ہیں، اس لیے کہ ان کے پاس اس کے علاوہ کوئی چارہ نہیں ہے. اگر انہیں عراق کے اندر داخل ہونا ہے تو ان کی اجازت کے بغیر داخل نہیں ہو سکتے، اگر یہ سیریا میں داخل ہونا چاہتے ہیں تو ان کی اجازت کے بغیر داخل نہیں ہو سکتے، اس لیے کہ یہ تو سیریا کو ختم کر دینا چاہ رہے تھے. وہ لوگ جو سیریا پر بمباری کر کے سیریا کو ختم کر دینا چاہ رہے تھے، تہش نہش کر دینا چاہ رہے تھے، آج وہ سیریا کے دشمنوں کو ماننے کے لیے آ
گئے.
دنیا سیاست کا تماشا دیکھ رہے ہیں کہ وہ لوگ جو سیریا پر بمباری کرنے کے لیے آئے تھے، بشار الاسد کی حکومت کو ختم کرنا چاہ رہے تھے، آج اسی کی حکومت کو بچانے کے لیے داعش سے لڑنے کے لیے آئے. جنہوں نے داعش کو بھیجا تھا وہی داعش سے لڑنے کے لیے آ گئے. تو ان کو معلوم ہو گیا کہ سیریا میں ہم داخل نہیں ہو سکتے. عراق کے اندر وہی صورت حال ہے. آج داعش کو انہوں نے بھیجا، جب دیکھا کہ ان کے بھیجے ہوئے مزدور کام نہیں کر پا رہے ہیں تو مجبور ہو کے انہوں نے عراق میں بھی اپنے گھٹنے ٹیک دیے. کہاں کہاں رسوائیاں ہو رہی ہیں، آخر کس کے آگے گھٹنے ٹیک رہے ہیں؟ طاقت کے آگے؟ کون سی طاقت کے آگے؟ ہتھیاروں کی طاقت؟ ایران کے اندر ہتھیاروں کی طاقت ہے؟ آج دنیا میں ملک ایران نہیں ہے بلکہ افکار تشیعوں اس وقت میدان میں اترے ہوئے ہیں کہ جس فکر کی وجہ سے آج یمن کو ہمت مل رہی ہے کہ دنیا کی طاقتوں کے سامنے آنکھیں ملا کے بات کرنے کی جو ضرورت یمنیوں میں پیدا ہو رہی ہے وہ یمنی جو بھوکے بھی ہیں پیاسے بھی ہیں جنہیں صدیوں سے دبایا گیا ہے جن کے پاس کوئی زندگی کا سر و سامان نہیں ہے وہ بھی آج میدان میں آ گئے ہیں کس کی وجہ سے یہی وہ ضرورت ہے جو دی گئی ہے یہ شہیدوں کی دی ہوئی ہمتوں کا نتیجہ ہے عراق کے اندر جو ہزاروں لوگ آج پیدا ہو رہے ہیں نئی نسل میں جو داعش سے لڑنے کے لیے نکل رہے ہیں نکلے یا نہیں نکلے لیکن یہی لوگ باب الصدر کی حمایت کے لیے کیوں نہیں آئے اس لیے کہ اس وقت وہ زمینہ نہیں پایا جاتا تھا باب الصدر کو ساتھ دینے والے خود ان کے ساتھ ہی نہیں تھے ورنہ اس قدر مظلومیت کی حالت میں باب الصدر میں شہید ہوتے آمنہ بنت الہدا جس کا ذکر آپ خود رہے تھے وہ 16 مدرسوں کی پرنسپل تھی لیکن وہ چاہ رہی تھی کہ سارے 16 مدرسوں کے بچوں کو سڑکوں پر لے آئے لیکن ان کے ماں باپ کب اس بات سے راضی ہوتے کہ ان کے بچوں کو سڑکوں پہ لایا جاتا جو بچے ناز و نیام سے پلے ہیں جنہوں نے دھوپ نہیں دیکھی ہے زندگی کی تپش نہیں دیکھی ہے جن کو حالات کا علم نہیں ہے کہ اگر آج باب الصدر کا ساتھ نہیں دو گے تو تمہارے کل کا مستقبل کیا ہوگا شہید کی شمع سے پورا ملک روشن ہوتا ہے شہید کی خون کی اہمیت کو آپ سمجھیں شمع یعنی شمع تاریخ ہے شہید کا خون اگر کسی گھر میں اندھیرا ہو تو کوئی کام نہیں ہو سکتا ہے نہ گھر کی جھاڑو ہو سکتی ہے نہ گھر کے برتن دھوئے جا سکتے ہیں اور نہ ہی کوئی سیون سی رہا ہے تو نہ کپڑے سلے جا سکتے ہیں اور نہ کوئی صفائی ہو سکتی ہے اور نہ کتاب لکھی جا سکتی ہے نہ کتاب پڑھی جا سکتی ہے کچھ بھی نہیں ہو سکتا ہے اگر گھر میں روشنی نہ ہو یہی حالت ہے کہ معاشرے میں ہر انسان کی ضرورت ہے ڈاکٹر کی بھی ضرورت ہے انجینئر کی بھی ضرورت ہے چپراسی کی بھی ضرورت ہے ہر فرد کی ضرورت ہے لیکن جب معاشرہ ماحول تاریخ ہو جب ملک میں اندھیرا چھایا ہوا ہو تب مدرسوں میں پڑھائی ہو سکتی ہے نہیں طرز اپنا کپڑا سی سکتا ہے اور نہیں روٹی بنانے والا نانوائی روٹی بنا سکتا ہے کچھ بھی ممکن میں نہیں ہو سکتا کیوں اندھیرا چھایا ہوا ہے شہید وہ ہوتا ہے جو خود شہید ہو کر اپنے وجود سے ایک ایسا نور پیدا کرتا ہے کہ جس کے نور کی روشنی سے پورا ملک منور ہو جاتا ہے پورے ملک میں روشنی پیدا ہو جاتی ہے جس کے بعد پھر پڑھنے والے پڑھتے ہیں لکھنے والے لکھتے ہیں انہی شہیدوں کی وجہ سے آج آپ اس کی مثال دیکھیے 36 سال پہلے ایران کے نوجوانوں نے بصیرت سے کام کیا امام خمینی کی آواز پر فیض کہا اور میدان میں کود پڑے جس کے نتیجے میں ایران میں ایسی شمع روشن ہوئی وہ شمع کس نے روشن کیا اس ملک کو جو ننھا سا ملک تھا جو ابھی پیدا ہوا تھا جو نو مولود تھا جس کو پیدا ہو کر 6 مہینے بھی نہیں گزرے تھے اس کی جان کو جب خطرہ رہا ہوا تو نوجوانوں نے اپنا خون دے کر اس ملک کی بنیادوں میں اور اس درخت کی جڑوں میں اپنا خون دے کر اس کی آبیاری کی اگر یہ درخت کو خون نہ ملتا تو یہ درخت اسی وقت مل جاتا اور یاد رکھیے کہ اگر ایران میں شہیدوں نے خون نہ دیا ہوتا تو آج جس غرور کے ساتھ ایران بڑی طاقتوں سے سر اٹھا کے بات کر رہا ہے ہر کس کی طاقت ایران کو نصیب نہ ہوتی اگر شہیدوں کا خون اس کی بنیادوں میں نہ ہوتا لوگ کہہ رہے ہیں کہ ایران پر حملہ ہوگا ہم کہہ رہے ہیں ہو چکا ہے ہوگا کی بات نہیں ہے لوگ جو حملے کے بعد پیدا ہوئے ہیں وہ یہ بات کہتے ہیں کہ سنا ہے کہ حملہ ہونے والا ہے ان کو خبر نہیں کہ حملہ ہو چکا चुका है, इनकी रुसवाई हो चुकी है, इन्हें शिकस्त हो चुकी है, अगर ये अकलमंद है तो दोबारा हमला करने की नहीं सोचेंगे, अगर बेवकूफ है तो हमला करेंगे तो फिर नतीजा वही होगा, उससे ज्यादा बदतर होगा जो इससे पहले इससे बदतर नतीजा निकलने वाला है अगर हमला होगा। तो उन्होंने इस बात को महसूस कर लिया कि जब ईरान के बच्चों से मुकाबला नहीं हो सकता है तो ईरान से कैसे मुकाबला किया जा सकता है। आज न यमन से ये मुकाबला कर पा रहे हैं, आज न ये इराक से मुकाबला कर पा रहे हैं, न आज के फलस्तीन के पत्थरों का जवाब दे पा रहे हैं, आज न ये सीरिया के जवानों का न लिबनान के जवानों का मुकाबला कर पा रहे हैं। तो कहां से कहां तक दायरा वसी होता जा रहा है। देखिए लोग दूसरे मुल्क की ज्यादा इजारादारी को कबूल नहीं करते, कोई मुल्क नहीं चाहता कि दूसरा मुल्क उसके मामलात में दखल दे। कभी सीरिया इस बात को पसंद कर ही नहीं सकता कि यूरोप और अमेरिका उसके दाखिली मसाइल में दखलंदाज हो, वो अफ्रीका को आने की इजाजत नहीं देता, वो सऊदी को अंदर दाखिल होने की इजाजत नहीं देता, लेकिन वही सीरिया आज ईरान को दावत देता है, आज लिबनान को दावत देता है, आज हिजबुल्लाह को दावत देता है कि तुम आओ हमारे दाखिली मामलात में दखल दो, तुम आओ हमारे मुल्क में। लेकिन खुद इराक हाथ जोड़ के कहता है कि आप हमारे मामलात में दखल दीजिए, किसी और को नहीं, इसलिए कि वो जानता है कि ईरान के पास जो फिक्र है वो फिक्र तसल्लुत वाली नहीं है, गुलाम बनाने वाली फिक्र नहीं है कि दूसरे ममालिक को यरनवाज बना के अपना पैरोकार बनाकर अपना गुलाम बना दे, बल्कि वो आगे खिदमत करते। कौन है जो खिदमत कबूल न करे? कोई अपने ऊपर किसी पर तसल्लुत बर्दाश्त नहीं करता, लेकिन खिदमत गुजार बनकर कोई आए, नौकर बनकर कोई आए तो अपने लिए पर बिछाते हैं, अपने लिए पलके बिछाते हैं। वही सूरत हाल हो रही है। इस वक्त यमन बुला रहा है, इस वक्त पहले बुला रहा है, इस वक्त सब बुला रहे हैं। क्यों? इसलिए कि ये खिदमत गुजार है, ये चमन में पानी देने के लिए आ रहे हैं, ये चमन उजाड़ने नहीं आ रहे हैं। अल्लाह की जमात है, ये अंसारुल्लाह अल्लाह की जमात है, ये घर बसाने के लिए आए हैं, ये घर उजाड़ना नहीं चाहते। लेकिन ये जो तंजीमें इन दुश्मनों ने बनाई है और इन शयातीन ने बनाई है, इनका काम घरों को उजाड़ना है, घरों को बर्बाद करना है। ये दाइश, ये अलकायदा, ये तालिबान, ये अलनुसरा, ये अलहुर्रा, ये जितनी भी जमातें हैं ये इंसानियत का खून चूस रही हैं, लेकिन अंसारुल्लाह अपना खून दे रही है, हिजबुल्लाह अपना खून दे रही है। इस पर फर्क करना चाहिए तहय्यों को कि हम खून देने वालों की जमात है, खून चूसने वालों की जमात नहीं है। हमें इस बात पर फख्र होना चाहिए कि हमारे दामन में ऐसे शहीद है। जब शहीद रजाई या शहीद बाहुल्ला शहीद हो गए तो लोग इमाम हुमैनी की खिदमत में आके कहने लगे कि अब तो सदर जमहूरिया भी चला गया, वजीर आजम भी चला गया, अब मुल्क कैसे चलेगा? तो इमाम हुमैनी ने कहा था कि अगर रजाई व बाहुल्ला नहीं तब खुदा हाज, अगर रजाई व बाहुल्ला नहीं है तो क्या हुआ? खुदा है। और हमारी खूब बात नहीं हुई है, हमने इतने शहीद दिए हैं और अब भी शहीद देने की सलाहियत रखते हैं। हमारे दामन में शहीदों की कमी नहीं है, खून देने वालों की कमी नहीं है, सर कटाने वालों की कमी नहीं है। तो आप अंदाजा लगाइए, ये है शहीद के खून की अहमियत, शहीद के खून के सदरों की अहमियत, जिनके सदरों से शबे रोशन होती है, मुल्क आबाद होता है, लोगों की जिंदगियां आबाद होती हैं, मुल्क रोशन होता है। اور مزاج العلماء اس سے بھی کہیں زیادہ روشن ہے، اس سے بھی کہیں زیادہ افضل ہے. ایک تحریر پورے ملک کی تقدیر بنا سکتی ہے اور ایک ہی تحریر پورے ملک کی تقدیر بدل سکتی ہے اور پورے ملک کی تقدیر کو الٹ سکتی ہے اور پوری زندگیوں کو بدل سکتی ہے. ایک تحریر ایک وہ عالم کی جو مرجع وقت ہے، جو عالم دوراں ہے، اس کا ایک فتویٰ پورے ملک میں ہلچل پیدا کر سکتا ہے. ملک میں نہیں بلکہ ممالک عالم میں، ممالک عالم میں سلسلہ ایجاد کر سکتا ہے. جو کام بم کے ذریعے سے نہیں ہو سکتا ہے، نیوکلیئر ہتھیاروں کے ذریعے سے نہیں ہو سکتا ہے، وہ عالم کے قلم کی سیاہی نہیں بلکہ روشنائی سے وہ کام انجام پاتا ہے جو کام ہتھیار بھی نہیں کر سکتے. امام خمینی کا دیا ہوا ایک فتویٰ آج تک پورے یورپ میں سلسلہ پیدا کر رہا ہے. یورپ بھی ہل گیا اور امریکہ بھی ہل گیا، فرانس بھی ہل گیا، جرمن بھی ہل گیا، پوری دنیا کی ممالک اس ایک فتوے سے دہلنے لگے اور انہیں معلوم یہ ہوا کہ ان کے حکم کے اوپر ہے یہ حکم. ان کا قول تمام اقوال پہ بھاری ہے، ان کا حکم تمام احکام پہ بھاری ہے. خود اس ملک کی عوام اس ملک کے حاکموں کی بات نہیں سنتی ہے، ان کی بات سنتی ہے. اگر نہ سنتی ہوتی تو پھر آج یہ خط جو لکھا گیا ہے یورپ کے نوجوانوں کے نام، یہ خط لکھنے کی جو آرزو پیدا ہوئی ہے اور یہ خط لکھنے کی جو تمنا پیدا ہوئی ہے، وہ ہمت جو ملی ہے اس امام خمینی کے ان خطوط کے ذریعے سے پیدا ہوئی ہے کہ جس کے اثرات پورے عالم پر مرتب ہوئے، تب خامنہ صاحب کو ہمت ہوئی کہ وہ ایک ایسا خط لکھے کہ جو جوان تمام یورپ کے جوانوں کو منفرد کر دے. قلم کی روشنائی کی اہمیت کیا ہے، اس تحریر کی اہمیت کیا ہے. بابر الصدر نے جو تحریریں لکھی ہیں آج بھی اس کا جواب نہیں ہے، اس تحریر کا جواب آج تک بیان نہیں جاتا ہے. اور ساری کی ساری اور جن کو سب سے بڑا بنا کے میڈیا کے ذریعے سے جن کے ناموں کو اچھالا گیا تھا کہ ان سے بڑا کوئی مفکر نہیں ہے، ان سے بڑا کوئی سائنسداں نہیں ہے، ان سے بڑا کوئی جو ہے نا عالم نہیں ہے، ان سے بڑا کوئی دنیا میں دانشور نہیں ہے، یہ مارکس ہے، یہ لینن ہے، یہ فلا ہے، یہ فلا ہے، یہ نکاس، یہ جتنے بڑے بڑے نام لیے گئے تھے، اس کو جھوٹی تاریخ نے اور جھوٹے مورخین نے ان کے ناموں کو اونچا کیا تھا، لیکن یہ بات ثابت ہو گئی کہ وہ سارے کے سارے افکار اور سارے کے سارے نظریات ایک ہی قلم کی تحریر میں ملیامیت ہو گئے اور سب نے مل کے کہا کہ اس طریقے کے در حقیقت موسیٰ کا اثر تھا جو ساری رسیوں کو نکل گیا، سارے دانشورار عالم کو مجبور کر دیا کہ اس فکر کو تسلیم کرے. حسن زادہ ابولی کہتے ہیں کہ تمہیں انگریزوں کی کتابیں پڑھنے کی ضرورت نہیں ہے، اس لیے کہ میں نے انگریزوں کی تمام کتابیں پڑھ لی ہیں، اس میں تمہیں کچھ بھی نہیں ملے گا سوائے کھیل، سوائے تال، سوائے سیاس، سوائے جو ہے وہ ذہنی عیاشیاں، وہ ساری یہی باتیں ملیں گی. اس کے بارے میں جوش کہتا ہے کہ نبیش تو خان نے کیسی بے نظیر عیاشی کی ہے جس کے سامنے راجا اندر کا کھاڑا بھی گورے غریبا سے زیادہ سنسان نظر آتا ہے. کبھی علم عیاشی بن جاتی ہے تو یہ یونیورسٹیاں نہیں ہیں بلکہ عیاشی کے میدانیں ہیں کہ جہاں علم کی شراب پلا کر نچایا جاتا ہے، جہاں علم نہیں ہے بلکہ علم کے نام پر عیاشیاں ہو رہی ہیں. یہ جو پاکستان میں دینی مدارس کھولے گئے تھے، یہ طالبان تو طالبان کی یہ طالب علم بن کے آئے تھے، لیکن انہوں نے ہتھیار اٹھائے، بغیر عقل کے ہتھیار اٹھائے، جس کی وجہ سے آج طالب علم کو بدنام کیا جا رہا ہے اور پورے دینی مدارس کو بدنام کیا جا رہا ہے ان لوگوں کی وجہ سے. کیوں؟ اس لیے کہ یہ جو ہے یہ یونیورسٹیوں میں دہشت گرد بنتے، اس لیے کہ یہ जाहिल अगर एक आदमी का खून कर सकता है तो ये वो पढ़ने लिखे लोग जो इंसानियत के दुश्मन हैं, जिनका नफ्स सालिम नहीं है, जिनका जहन सालिम नहीं है, जो इंसानियत के दुश्मन है, जब ये इल्म हासिल कर लेते हैं तो पूरी इंसानियत का खून चूस लेते हैं, उसके बाद भी हज़्म-ए- मज़ीद की आवाज बुलंद करती है। इनके मदरसों में पढ़ने वाला कोई इंसान बन के नहीं निकलता, कोई बाहलाक बन के नहीं निकलता, कोई इशारों कुर्बानियां देने वाला बन के नहीं, इनके मदरसों से निकलने वाला कोई शहीद बता दो और हम बताएंगे कि हमारे पास कितने शहीद हैं, तो हम ये बता सकते हैं कि हम शहीद परवर हैं, हमने शहीदों की परवरिश की है, हम इंसानियत के दुश्मन नहीं है बल्कि इंसानियत के दरख्तों को आमियानी करने वाले हैं, हमने इंसानियत को बचाया है। ये औकात इल्मिया ही है कि जिसने तशय्यों की आबरू बचाई है, जिसने इस्लाम की आबरू बचाई है, जिसने कुरान की आबरू बचाई है, पूरी दुनिया में हजार लोग तले फिक्र रहे हैं, आज मिस्र का हौजा भी है, लेकिन जो हौजा शियों की शान है वो सिर्फ शियों से मखसूस है, दुनिया का कोई भी हौजा शिया हौजे का मुकाबला न कल कर सका था न आज कर सकता है, इसलिए कि इस हौजे की गदों में अमीरुल मोमिनीन का खून दौड़ रहा है, हसन मुश्तबा की अखलाक का खून दौड़ रहा है, हुसैन शहीद करबला की जुर्रत और उनका हौसला दौड़ रहा है, लिहाजा पूरी दुनिया ये चाहती है कि मर्जियत के खिलाफ आवाज उठाई जाए, मर्जियत को हासिल किया जाए, मुश्तहिदीन के खिलाफ आवाज उठाई जा रही है, क्योंकि उन्होंने जान लिया था कि शियों के पास जो सबसे बड़ी ताकत है वो तबलीग की ताकत है, वो मर्जे की ताकत है, वो मुश्तहिद की ताकत है, मुश्तहिद के कदम की तहरीर में जो दम है वो किसी भी आलिम के कलम में वो ताकत नहीं होती है, लिहाजा सब मिलकर ये चाहते हैं कि आज आप किसी अखबारी से बयान दिलवा दीजिए और फिर अखबार में लिखिए, देखिए दुनिया में क्या हंगामा होता है, किसी के सर पे जूं भी नहीं देगी, लेकिन अगर कोई मुश्तहिद बयान देता है तो पूरी दुनिया में तक लगा मचता है, इसका मतलब ये है कि तुम मानो ना मानो दुनिया मानती है। से यही मिशन पे काम हो रहा है, वो समझ रहे थे कि साल दो साल के अरसे में ये मर्जियत की ताकत खत्म हो जाएगी, अगर मर्जियत की ताकत खत्म हो जाएगी तो वलीयत फकीह की ताकत खत्म हो जाएगी और पूरा मुल्क मराजे से आजाद हो जाएगा तो वलीयत फकीह से भी आजाद हो जाएगा, अगर ये मुल्क इनसे निकल जाएगा तो फिर हमारे हाथ का खिलौना बन जाएगा। ये चाहते हैं कि इन हुकूमतों को अपनी कठपुतली बनाए, जिस तरह से पाकिस्तान को कठपुतली बना के रख दिया इन्होंने, नवाज शरीफ को गुलाम बना के रख दिया, सऊदी अरब में पार के भेजा ताकि कल सऊदी को अगर जरूरत पड़ी तो इसी नवाज शरीफ के जरिए से इन लोगों की मदद की जा सके, तुम्हारा नौकर तुम्हारी खिदमत कर रहा है, अगर तुम्हारा नौकर तुम्हारी नहीं तो किसकी खिदमत करेगा, तो लिहाजा ये पाकिस्तान में जो कुछ हो रहा है और इस्लामी जमहूरिया का जो हशर किया जा रहा है, इस्लाम की तस्वीर पाकिस्तान के जरिए से बताई जा रही है, अफगानिस्तान को बताया जा रहा है, ना पाकिस्तान के पास फिक्र है ना अफगानिस्तान के पास फिक्र है, मुकाबला फिक्र से करो, अफकार की जंग इस वक्त जो जंग चल रही है उस जंग को सकावती जंग कहा जाता है, ये जंग जो चल रही है ये जंग अफकार की जंग है, ये जंग नजरियात की जंग है, दुनिया आयलमी हथियार से आगे निकल चुकी है, अब फिक्र के जिसकी ताकत है, जिसके किरदार में ताकत है, अब जंग जो हो रही है वो किरदार की जंग हो रही है, अब जो जंग हो रही है वो जंग इस बात की जंग हो रही है कि मर्दान खुदा मैदान में आ गए हैं, बंदगान खुदा मैदान में आ गए हैं, इला जहां बातिल अभी तक बातिल बातिल से टकराया था, ये पहला मौका है दुनिया में कि जब हक के मुकाबले में बातिल ताकतें आई हैं, अब खेल शुरू हुआ है, अभी तो दुनिया देखेगी कि जब नायक की यह हैबत है तो आका की जलालत क्या होगी, कलम से दुनिया हिलने लगी तलवार की ताकत क्या होगी, अब उसका इंतजार करना होगा, अब दुनिया को तशय्यु की तरफ आना होगा कि जो खुमैनी दे सकता है वही महदी भी दे सकता है, जो कौम खुमैनी नहीं पैदा कर सकती है वो कौम इमाम گھڑی بھی نہیں پیدا کر سکتی ہے تو یہ خیال راحت ہونا چاہیے کہ کوئی بھی مسئلہ فکر مسلمانوں کا امام مہدی نہیں پیدا کر سکتا ہے. امام مہدی اگر کسی مسئلہ میں پیدا ہو سکتے ہیں تو پھر وہی خاندان اہل بیت ہوگا, وہی علی کی کلال ہوگا, فاطمہ کا تخت جگر ہوگا. یہ وہی مقصد ذکر ہے جس مقصد ذکر نے علامہ ہلی دیا تھا, جس نے شیخ طوسی دیا تھا, جس نے شیخ مفید دیا تھا, جس نے سید رضی دیا تھا, جس نے علامہ الہدیٰ سید مرتضیٰ دیا تھا. ہماری تاریخ فخر و مباحات کی تاریخ ہے, ہماری تاریخ نے خون دیا ہے. عزیز علی گرامی گفتگو کو ختم کر رہا ہوں, کہنے کے لیے تو بہت باتیں ہیں لیکن یہی وقت ہے کہ جس وقت لوگوں کے زمینوں کو جوڑا جا سکتا ہے شہید شہیدوں کی یاد منا کر کہ یہ شہید تھے, اگر ان کا ساتھ دیا گیا ہوتا تو آج عراق کی تقدیر بدل گئی ہوتی, آج عراق میں اندھیرا نہ ہوتا, آج یونیورسٹیاں بینائیوں کے شکار نہ ہوتے, آج ویران نہ رہتا اگر بابر الصدر کا ساتھ دے دیا گیا ہوتا. آج دیکھیں دونوں مثالیں آپ کے سامنے ہیں, ایک قوم نے مرجع تقلید کا ساتھ دیا, عالم دین کا ساتھ دیا, مرجع وقت کا ساتھ دیا, تو آج پورا ملک ایران یونیورسٹیوں سے جگمگا رہا ہے. تاریخ کا میدان ہو, سیاست کا میدان ہو, ثقافت کا میدان ہو, ہنر کا میدان ہو, کھیل کا میدان ہو, فلم کا میدان ہو, دنیا کیا کوئی بھی ہنر ایسا نہیں ہے جس میں ملت ایران آگے نہیں ہے, یہ مرضیت کی دیر ہے. اور عراق کے اندر جو آج اندھیرا چھایا ہوا ہے, آج یونیورسٹیوں میں چراغ نہیں جل رہا ہے, آج بچے اسکول نہیں جا رہے ہیں, آج پڑھائی نہیں ہو رہی ہے, آج لوگوں کے گھروں میں پانی نہیں ہے, آج لوگوں کے گھروں میں بجلی نہیں ہے, سڑکیں اندھیرے میں ڈوبی ہوئی ہیں, ہزاروں گڑھے کھدے کھدے ہوئے ہیں عراق کی سڑکوں پر. یہ صرف اس وجہ سے ہوا ہے کہ اس شہید بابر الصدر کا ملت عراق نے ساتھ نہیں دیا, جس کا نقصان 36 سال سے ملت عراق مسلسل مر رہی ہے, مسلسل مر رہی ہے, پوری دنیا ان کو حقارت کی نظر سے دیکھ رہی ہے. اس لیے کہ یہ عراق کے شیعہ تھے جنہوں نے اپنی مرضیت کا ساتھ نہیں دیا, اپنے عالم کا ساتھ نہیں دیا, اپنے رہنما کا ساتھ نہیں دیا, اپنے اس قائد کا ساتھ نہیں دیا جو ان کے لیے اپنا خون نشاور کر رہا تھا, جو ان کے لیے اپنی زندگی کو داؤ پہ لگایا ہوا تھا, جس سے یہ کہا گیا تھا کہ اگر آپ ایک تحریر لکھتے دماغ نداد العلماء افضل من دماغ شہدا, اگر آپ دیکھنا ہو تو دیکھیں, کہا کہ ایک تحریر لکھتے امام خمینی کے خلاف تو آپ کو راحت مل سکتی ہے, آپ کو زندگی مل سکتی ہے, آپ کو نئی زندگی ہم دینے کے لیے تیار ہیں. اگر آپ ایک تحریر خمینی کے خلاف لکھتے تو کہا کہ میں ایک لفظ بھی خمینی کے خلاف نہیں لکھ سکتا, اس لیے کہ میں خود خمینی کا پیروکار ہوں, میں چاہتا ہوں کہ خود خمینی بن جاؤں. وہ ایران کے خمینی ہیں, میں عراق کا خمینی بن جاؤں گا. عراق کا یہ لفظ نہیں ہے ان کی, یہ مفہوم ہے. وہ کہہ رہے تھے جس طرح سے امام خمینی نے ملت ایران کو نجات دینے کے لیے اپنی زندگی کو داؤ پہ لگا دیا, تلواروں تیروں نیزوں کے سامنے کھڑے ہو گئے, ویسے ہی میں بھی چاہتا ہوں کہ خمینی کی طرح میدان میں آ کے کھڑا ہو جاؤں اور تیروں کا تلواروں کا مقابلہ کروں. آ گئے میدان میں, سیاست کے میدان میں, علم ہنر کے میدان میں, اور کہا کہ جتنی تنقیدیں ہیں اور اسے چھیننے کے لیے تیار ہوں, حکومت کے سارے تیر و نشتر کھانے کے لیے تیار ہوں. ابھی آپ نے منور صاحب سے نہیں سنا کہ صدام نے کہا تھا کہ میں یزید جیسی حرکت بھی نہیں کروں گا کہ امام حسین کو شہید کرنے کے بعد زینب کو تنہا چھوڑ دوں, بلکہ میں چاہتا ہوں کہ صدر کے ساتھ ساتھ آئینہ صدر کو بھی قتل کروں. یعنی یہ یزید کی اولاد تھی, صدام یزید کا ناجائز نطفہ تھا کہ جس کی وجہ سے اس کے اندر یزیدیت کوٹ کوٹ کے بھری ہوئی تھی, اس نے امام حسین کی اولاد کا قتل عام کیا ہے. تاریخ کبھی صدام کو بھول نہیں سکتی. آج جو لوگ صدام کی تعریف کر رہے ہیں وہ بابر الصدر کے قاتلوں میں ان کا شمار ہوگا, ان کا شمار آئینہ صدر کے قاتلوں میں ہوگا, عراق کے شہیدوں کے قاتل میں ہوگا, اور علماء کے قاتلوں میں ہوگا. सद्दाम ने पूरे खानदान हकीम के जवानों का कत्ल कर दिया, आगाए फूली को जहर दिया और इस तरह से सादर को सरों को शहीद किया गया, हजार उलमा को कत्ल किया गया, लेकिन आज भी उलमा कत्ल होने के बावजूद भी फिर भी तैयार है कि हम फिर कत्ल होने के लिए, ऐसी मिसाल कहीं है कि आज भी हमारे उलमा तैयार हैं शहीद होने के लिए और किसी और मकसद में फिक्र के क्यों नहीं? यही वजह है जाने गिरानी कि बाबर सदर ने जो तहरीरें लिखी हैं आज वो तहरीरें उनकी यादगार हैं। सिर्फ के सिलसिले में हलामात हलके उला हलके सानिया हलके सालिसा तीन हलके जो जंजीर को के माने एक दूसरे से जुड़े हुए हैं, जिन्होंने सिर्फ को इब्तदा से लेके एक तालिब इल्म को आहिस्ता आहिस्ता इश्तेहाल की सीढ़ियां चलाना सिखाया और आज भी उनकी किताबें आने वाले तालिब इल्मों को जो इश्तेहाद की सीढ़ियां चढ़ना चाहते हैं उन्हें अपनी उंगली थाम के बढ़ा रही है। फिर इक्तसादुना और फलसफतुना और इसके अलावा हजार हाँ हजार किताब। मैं वक्त बहुत हो चुका है, मैं आपसे रुख्सत हूँ इन्हीं जुमलों के साथ कि हमें चाहिए कि इन शहीदों के अफकार को जिंदा रखें और उनके नक्श कदम पर चलने की कोशिश करें। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।